यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधान न्यायाधीश नियुक्तिका लागि गरिने सिफारिश विवाद रहित तुल्याउन थप अध्ययन र छलफल गर्ने संवैधानिक परिषद बैठकको निष्कर्ष। नेकपा एमाले सचिवालय बैठकद्वारा पार्टीको वार्षिक कार्ययोजना पारित। आज राष्ट्रव्यापी रूपमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै बाल बालिकाका लागि बाल मैत्री वातावरण बनाउन सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बन्द भएको 9 वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष पुनः सञ्चालनमा र युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न चीनको आग्रह।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई भावी प्रधान न्यायाधीशमा नियुक्तिका लागि गरिने सिफारिश विवाद रहित तुल्याउन थप अध्ययन र छलफल गर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा सहभागी सदस्यहरूले परिषदका निर्णयलाई विवाद रहित तुल्याउन निर्णय अघि जुनसुकै विषयमा पनि पर्याप्त अध्ययन र छलफल गर्नुपर्ने सुझाव राख्नु भएको थियो। परिषदको यही भदौ 31 गते बस्ने बैठकले यस सम्बन्धमा आवश्यक निर्णय लिने उपसभामुख इन्दिरा राणाले जानकारी दिनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाका उपसभामुख सहभागी हुनुहुन्थ्यो। सरकारले नवनिर्मित धरहरालाई सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको बिहिबार बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। यस्तै बिहिबारको मन्त्री परिषद बैठकले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग विद्युत ट्रान्समिस तथा वितरण आयोजनाको कार्यान्वयनका लागि एसियाली विकास बैंक समेतबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण ऋण सहायता प्राप्तिका लागि नेपाल सरकारको तर्फबाट एसियाली विकास बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। यसका साथै केही अन्य निर्णयहरू पनि बैठकले गरेको छ। बैठकले हुलाकी राजमार्ग अन्तर्गतको चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने राजमार्गको हालको रेखाङ्कन संशोधन गर्न सैद्धान्तिक स्वीकृति दिने तथा गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्याफ्रुबेसी बजार खण्डमा 11 मिटर चौडाईमा सड़क निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको संचार मन्त्री गुरूङले जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले विभिन्न निकायका लागि 1050 अस्थायी दरबन्दीहरू स्वीकृत गरेको छ। यस्तै मन्त्री परिषद बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील गेवालीलाई नियुक्त गर्ने, नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव महादेव पन्थलाई बढ़ुवा गरी लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गर्ने, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीलाई राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीमा, सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव हरिप्रसाद लम्साललाई बागमती प्रदेशको प्रमुख सचिवमा र बागमती प्रदेशका प्रमुख सचिव गोविन्द बहादुर कार्कीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ 31 गते प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ। राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्न लाग्नु भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। प्रधानमन्त्री ओली आउँदो असोज 4 गते अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ। नेकपा एमाले सचिवालय बैठकले पार्टी महासचिव शंकर पोखरेलले प्रस्ताव गर्नुभएको वार्षिक कार्ययोजनालाई पारित गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको बैठकले बलियो राष्ट्रिय शक्ति निर्माणको उद्देश्य सहित वार्षिक कार्ययोजना पारित गरेको हो। नेकपा एमाले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न र मिशन 84 सफल पार्नका लागि 18 बुँदे वार्षिक कार्ययोजना बनाएको र कार्ययोजना अनुसार अब पार्टीका सबै कमिटीहरू सञ्चालन हुने बैठकपछि नेकपा एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो।
निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ। वार्षिक कार्ययोजनाभित्र हामीले 18 विषयहरू समावेश गरेका छौं। पार्टी सदस्यता नवीकरण विस्तार र अभिलेखीकरणको कामलाई कार्ययोजनाको पहिलो विषय बनाइएको छ। नियमित रूपमा अधिवेशनको आयोजना र व्यवस्थापनको काम, खास गरी केही जिल्लाहरूमा अधिवेशन हुन बाँकी छ, जसलाई हामी कार्तिक मशान्तभित्र सम्पन्न गर्ने योजना बनाएका छौं र सबै तहका अधिवेशनहरू चाहिँ मंगसिर मशान्तभित्र सम्पन्न गरिसक्ने योजना बनाइएको छ। अर्को पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनको एउटा विधि स्थापित गर्ने योजना बनेको छ र पार्टी कमिटीको परिचालन र अन्तर्विरोधको व्यवस्थापन गर्ने कुरालाई, खास गरी पार्टी एकता कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर कार्ययोजना तर्जुमा गर्ने काम भएको छ।
एमालेको वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि 40 वर्ष मुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका विषयका साथै पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनै पर्ने योजना तय गरिएको नेकपा एमाले जनाएको छ। यसअघि भदौ 18 र 19 गते बसेको एमालेको पोलिट ब्यूरो बैठकले पनि राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेत आसपासका क्षेत्रको विकास निर्माणका क्रममा उत्पन्न समस्याको समाधानप्रति आफू गम्भीर रहेको बताउनु भएको छ। हिजो काठमाण्डुमा सुर्खेत उद्योग वाणिज्य संघको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले विकास निर्माणका क्रममा देखिएका समस्याहरूको समाधान अब छिट्टै गरिने प्रतिबद्धता जनाउनु भएको हो। संघको माग पत्रमा सुर्खेत विमानस्थलको धावन मार्ग विस्तार, कोहलपुर सुर्खेत 132 केभीए विद्युत प्रसारण लाइन विस्तारका क्रममा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको रूख कटानको समस्या र सुकुम्बासीको दीर्घकालीन समस्या समाधान लगायत रहेका छन्। प्रधानमन्त्रीलाई मागपत्र बुझाउन सुर्खेत जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनार, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेर लगायत सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार विकासका लागि मुलुकमा लगानी मैत्री वातावरण बन्दै गएको बताउनु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल उद्योग परिसंघ र लगानी बोर्डको संयुक्त आयोजनामा आयोजित दुई दिने नेपाल पूर्वाधार सम्मेलनको 5 संस्करणको हिजो समापन कार्यक्रममा अध्यक्ष प्रचण्डले पछिल्लो समय मुलुकमा लगानी मैत्री वातावरण बन्दै गएको र यसलाई अझै बढ़ाएर लैजानुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष प्रचण्डले सार्वजनिक निजी साझेदारीकै आधारमा नेपालमा आर्थिक रूपान्तरण सम्भव भएको र नेपालको मूल अर्थनीति यही भएकाले निजी क्षेत्रबाट गरिने यस प्रकारका पहललाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मौजूदा मन्त्री परिषदमा 3 मन्त्री र 1 राज्य मन्त्री थप गरी हिजो मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। प्रदेश प्रमुख परशुराम खापुङले हिजो नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई, उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङगाम र पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई शपथ ग्रहण गराउनुभयो। यसै गरी मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधार विकास राज्य मन्त्रीमा भूमि प्रसाद राजवंशीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो। बागलुङमा भएको सवारी दुर्घटनामा रूकुम पूर्वको पुथा उत्तर गंगा गाउँपालिकाकी उपाध्यक्ष सहित 3 मृत्यु भएको छ। हिजो काठमाण्डुबाट रूकुम पूर्व जाँदै गरेको सरकारी गाड़ी बागलुङको गलकोट नगरपालिका 2 स्थित भूङ खानीमा दुर्घटना हुँदा पुथा उत्तर गंगाकी उपाध्यक्ष 33 वर्षीय भूपेन्द्र बुढा सहित तीनजनाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा उहाँकी 61 वर्षीय आमा गोपीमाया बुढा र सोही गाउँपालिका दुईका वडाध्यक्ष 37 वर्षीय जसबहादुर सिरपालीको मृत्यु भएको छ। सवारी चालक भूमि गाउँपालिका तीनका 29 वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। गाड़ी सड़कदेखि 300 मीटर तल खसेको प्रहरीले जनाएको छ। यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनजनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। पहिरोले दुई दिनदेखि अवरूद्ध कर्णाली राजमार्ग अन्तर्गतको सुर्खेत जुम्ला सड़क सञ्चालनमा आएको छ। बुधबार बेलुकादेखिको अविरल वर्षापछि कालीकोटको गगने खोला र यस मोड र हुल्म माथिबाट खसेको पहिरो सड़क डिभिजन कार्यालय जुम्लाले दुई दिन लगाएर पन्छाएपछि सड़क खुलेको हो। नेपाली सेना र अमेरिकी सेनाबीच यही भदौ 30 गतेदेखि असोज 4 गतेसम्म प्यासिफिक एंगल संयुक्त सैन्य अभ्यास हुने भएको छ। काठमाण्डु, मकवानपुर र धादिङमा सञ्चालन हुने अभ्यासमा विपदको समयमा सञ्चालन गरिने खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन अप्नाउनुपर्ने विधि र प्रक्रियाका सम्बन्धमा ज्ञान आदान प्रदान हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिनुभयो। बाल बालिकाको सम्मान र उनीहरूको अधिकारप्रति सबैमा जागरूकता ल्याउने उद्देश्यले 60 बाल दिवस आज राष्ट्रव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बाल दिवसका अवसरमा विभिन्न विद्यालय तथा संघ संस्थाले विविध कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्। नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनको स्मरण गर्दै हरेक वर्ष भदौ 29 बाल दिवस मनाउँदै आएको हो। बाल दिवसका अवसरमा शुभकामना दिनुहुँदै उपराष्ट्रपति रामसाय प्रसाद यादवले नेपालको संविधानले व्यवस्था गरेको बाल बालिकाको हक सम्बन्धी कानूनको पालना गर्दै त्यसको कार्यान्वयनमा जोड़ दिनु आजको आवश्यकता भएको बताउनु भएको छ। आज मनाइने राष्ट्रिय बाल दिवस 2081 अवसरमा सम्पूर्ण नेपाली बाल बालिकामा असीम स्नेहका साथ हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले बाल बालिकाको शारीरिक मानसिक तथा नैतिक स्वैतको पक्षलाई उपेक्षा नगर्न दृढ़ संकल्प लिने अवसरका रूपमा यसलाई लिन सक्नुपर्नेमा जोड़ दिनुभयो। उपराष्ट्रपति यादवले मुलुकमा बाल बालिकाको वास्तविक अवस्था, बाल बालिकाहरूको महत्वबारे जागरूकता बढ़ाउन र उनीहरूको भविष्य उज्जवल बनाउँदै उनीहरूको अवस्थामा सुधार ल्याउन बाल दिवसको सान्दर्भिकता र उपादेयता महत्वपूर्ण रहेको शुभकामनामा भन्नुभएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले 2081 सालभित्रै सड़क बाल बालिकालाई सड़कमुक्त गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आज 60 बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले सड़कमा बस्नुपर्ने परिस्थितिबाट बाल बालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनु भएको हो। प्रधानमन्त्री ओलीले बाल बालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सृजना गर्न बाल मैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनु भएको छ। उहाँले ठूलो संख्यामा बाल बालिकाहरू कुपोषणको शिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बाल बालिकालाई बाहिर निकाल्नु पर्नेमा जोड़ दिनुभयो। 60 राष्ट्रिय बाल दिवसका अवसरमा हिजो रेडियो नेपाल र बाल संगठनको सहकार्यमा बाल गीत प्रतियोगिता 2081 आयोजना भएको थियो। काठमाण्डुको नक्साल स्थित बाल मन्दिरमा आयोजित बाल गीत प्रतियोगिताको उद्घाटन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल र बाल संगठनको सहकार्यको निरन्तरतामा जोड़ दिनुभयो। संचार मन्त्री गुरूङले मुलुकमा अस्थिर राजनीतिका कारण जनतामा उदासीनता देखा परेको भन्दै मूल नीतिका रूपमा रहेको राजनीति सफा गर्नु आवश्यक रहेको औल्याउनुभयो। मन्त्री गुरूङले सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने र राजनीतिलाई सही दिशामा ल्याउन भूमिका खेल्नुपर्ने बताउनुभयो।
यो जनतामा फैलिरहेको यो निराशा, अर्थतन्त्रमा भइरहेको जुन खालको समस्या पैदा भइरहेछ अर्थतन्त्रमा होइन, र सामाजिक आर्थिक क्षेत्रमा जुन खालको सभ्यतामा ह्रास आइरहेछ, हाम्रो संस्कृतिमा ह्रास आइरहेछ, जुन खालको दुर्भावना फैलिरहेछ, त्यो सबै चिजको अन्त्य गर्नको लागि राजनीति आफै ठाउँ ठिकको ठाउँमा हुनुपर्छ। किन राजनीति भनेको मूल नीति हो, राजनीति चाहिँ फोहोर भयो भने सबै चिज फोहोर भइहाल्छ। जब राजनीतिमा चाहिँ तपाईँको नैतिकवान मान्छेहरू, इमान्दार मान्छेहरू, राजनीतिलाई एउटा सेवाभावका साथ लाग्ने मान्छेहरूको अभाव हुन्छ, राजनीति डर्टी हुन्छ। तर त्यस कारणले चाहिँ यो राजनीतिलाई डर्टी हुनबाट जोगाउनको लागि र मुलुकमा चाहिँ स्थापित भइरहेको जुन व्यवस्था छ, यो व्यवस्थालाई सुदृढ गर्नको लागि पनि सचेत व्यक्तिहरूले, विद्यार्थीहरूले, बौद्धिक समुदाय सबैले राजनीतिमा चासो राख्नुपर्छ।
रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल संगठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बाल बालिकाको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय नेउपानेले बाल बालिकासँग गरिने साना साना कुराहरूले पनि ठूलो महत्व राख्ने भएकाले बाल बालिकाका भावना बुझेर उनीहरूको जीवन सार्थक बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो। बाल गीत प्रतियोगितामा 18 समूहमा बाल बालिकाले भाग लिएका थिए। हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल दिवस मनाइन्छ। यस वर्षको बाल दिवसको नारा बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले गणतन्त्रात्मक व्यवस्था अनुसार कानूनमा समय सापेक्ष सुधार हुन आवश्यक रहेको बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित सामुदायिक रेडियो प्रसारक संघको 18 साधारण सभा तथा 8 अधिवेशनको उद्घाटन समारोहमा मन्त्री गुरूङले बहुदलीय व्यवस्थादेखि गणतन्त्रमा आइसक्दा पनि पञ्चायतकालीन कानूनकै भरमा काम गर्नुपर्दा समस्या भइरहेको धारणा राख्नुभयो। बन्द भएको 9 वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष पुनः सञ्चालनमा आएको छ। जलनको नियमित उपचार भइरहेको वीर अस्पतालमा 2072 सालको भूकम्पपछि जलन उपचार कक्ष बन्द भएको थियो। हिजोदेखि सञ्चालनमा आएको जलन कक्षमा कुल 15 बेड छन्, जसमध्ये 10 जनरल र 5 बेड आईसीयूमा छन् भने 3 शल्यक्रिया कक्षमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले हिजो जलन उपचार कक्षको शुभारम्भ गर्नुभएको थियो। मन्त्री पौडेलले जलनका गम्भीर घाइते बिरामीको उपचारमा 1,00,000 रूपियाँ दिने तयारीमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले सरकारले कड़ा रोगका बिरामीका लागि उपचारमा 1,00,000 रूपियाँ सहुलियत दिने गरेको जानकारी दिनुहुँदै त्यसमा जलनका बिरामी पनि समेटिने बताउनुभयो। गुल्मीको रेसुङ्गा नगरपालिकाभित्र पछिल्लो समय सड़क कालोपत्रे गरिएसँगै आवत जावत तथा कृषि उपजको बजारीकरणमा सहज हुनुका साथै बसाई सराईमा पनि कमी आएको छ। पछिल्ला 2 आर्थिक वर्षमा नगरपालिकाभित्र 42 किलोमिटर सड़क कालोपत्रे र ढलान गरी पक्की बनाइएको छ। गुल्मीबाट संवाददाता सूर्य सुनवारको यो रिपोर्ट।
पहाड़ी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिकाका वडाहरूमा पक्की सड़क बनेसँगै स्थानीयलाई सुविधा भएको छ। मुख्य गरी नगरपालिकाको वडा नम्बर 4 अर्खले, वडा नम्बर 6 थामा, वडा नम्बर 3 भाडागाउँ, वडा नम्बर 13 दुबीचौर, जिल्लाको सदरमुकाम तमगासका भित्री सड़क र अन्य स्थानका सड़कहरू कालेपत्री र ढलान गरी पक्की बनेका हुन्। सड़कमा नाली निर्माण, वाल निर्माण र चिटिक्क पारिएको सड़क निर्माणले बस्ती चिटिक्क बनेको छ। हिउँदमा धुलम्मे र वर्षायाममा हिलम्मे हुने ग्रामीण भेगका सड़कहरू पक्की बनेपछि बस्ती चिटिक्क बन्नुका साथै कृषि उपजको बजार ग्यारेन्टी, बसेसरैमा केही हदसम्म भए पनि कम, सहज यात्राको सुविधा र सवारी भाडादरमा कमी आएको रेसुङ्गा नगरपालिका 6 स्थानीय ज्ञान कुमारी बिक र रेसुङ्गा नगरपालिका 4 स्थानीय टीकाराम पन्थीले बताउनुभयो।
कृषि उत्पादनलाई तम्बासम्म बजारीकरण गर्नको लागि सुविधा भयो, गाडीहरूमा सामान पठाउन धेरै सजिलो भयो। पहिला यो बाटोको अरू पनि सुविधा नहुनाले बसै सर्ने क्रम थियो भने यसबाट केही हदसम्म बसै सरे पनि रोकिने देखिएको छ।
सबैको सुविधा भयो, हामीलाई त बाटैको सुविधा भयो, हिलो धुलो कस्तो थियो।
रेसुङ्गा नगरपालिका भित्र आर्थिक वर्ष 2079-80 24 किलोमिटर 438 मिटर र आर्थिक वर्ष 2080-81 17 किलोमिटर 313 मिटर गरी 41 किलोमिटर 751 मिटर सड़क कालेपत्रे र आरसीसी गरी पक्की सड़क बनेको हो। नगरपालिका भित्र आर्थिक वर्ष 2080-81 मात्रै सड़क सहित अन्य विकास बजेट अन्तर्गत कुल 1,09,46,75,000 रुपियाँ खर्च गरेको छ। आफूहरू निर्वाचित भएको 2 वर्षको अवधिमा पूर्वाधार क्षेत्रको पनि आधार स्तम्भ पहिलो पूर्वाधार सड़क पूर्वाधारको क्षेत्रमा फड्को मारेको रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलदोज पन्थीले बताउनुभयो।
हाम्रो एउटा संकल्प छ, हामीले 5 वर्षभित्रमा 100 किलोमिटर सड़क रेसुङ्गा नगरपालिकाभित्र कालपत्र गर्ने गरिकन अगाडि बढेका छौँ। त्यसको लागि अरू धेरै गर्नुपर्नेछ, परालमीतिरको काम गर्नुपर्नेछ। यो वर्ष भाडाङको सड़कको कालोपत्र गर्ने काम प्रारम्भ हुनेछ, टेन्डर प्रक्रिया अगाडि बढ्दैछ। त्यसले गर्दाखेरि अरू बाँकी रहेका जुन सड़कहरू छन् त्यसको लागि पनि हामी निरन्तर लागि परेका छौँ, बजेटको सुनिश्चित गरेका छौँ।
रेसुङ्गा नगरपालिकाले 2 वर्षमै सड़क पूर्वाधारको विकासमा गरेको काम प्रशंसनीय छ। अन्य पालिकाले सड़कलाई यसरी नै विकास गरी स्थानीयमा छाएको चरम निराशा अन्त्य गर्न सक्नुपर्छ। सूर्य सुनार, रेडियो नेपाल, गुल्मी।
अब अन्तर्राष्ट्रिय समाचार। चीनले युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। चीनका रक्षा मन्त्री डोङ जुनले बेइजिङमा आयोजित सैन्य अधिकारीहरूको विश्वव्यापी भेलालाई सम्बोधन गर्दै गाजा र युक्रेनमा जारी युद्ध जस्ता द्वन्द्वको समाधान वार्ता नै भएको बताउनुभयो। सियाङसान फोरमका लागि बेइजिङमा रूस, म्यानमा, पाकिस्तान, सिंगापुर, इरान र जर्मनीका उच्च सैन्य प्रतिनिधि सहित 500 भन्दा बढ़ी प्रतिनिधि सहभागी छन्। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षण गर्नुका साथै राजस्व संकलनका अवस्थाका बारेमा छलफल गर्नुभएको छ। निरीक्षणपछि विभागमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन र कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधि मैत्री जनशक्ति विकासलाई प्राथमिकता दिने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। उहाँले करको दायरा विस्तार गर्ने, करदाता मैत्री वातावरण सृजना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वैच्छिक कर सहभागिता वृद्धि गर्ने, कर छली र चुहावट रोकिने गरी काम गर्न समेत कर्मचारीहरूलाई निर्देशन दिनुभयो। कार्यक्रममा अर्थ सचिव डाक्टर रामप्रसाद घिमिरे र राजस्व सचिव दिनेश कुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। चालू आर्थिक वर्षमा सरकारले 7 खर्ब 1 अर्ब रूपियाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य लिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले आगामी 1 वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण हुने गरी काम अघि बढ़ाइएको बताउनु भएको छ। शुक्रबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै ऊर्जा मन्त्री खड्काले आन्तरिक खपत बढ़ाउन सबै जनताको घरमा विद्युत सेवा पुर्याउन लागि उल्लेख गर्नुभयो। मन्त्री खड्काले व्यवसायले विद्युत प्रयोग गरे बापत राज्यलाई महसुल बुझाउनु पर्नेमा जोड़ दिँदै अहिले देखिएको डेडिकेटेड लाइनको बकेउताको विवाद चाँडै टुङ्गो लाग्ने पनि उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकासका लागि व्यावसायीकरण र यान्त्रिकीकरण जरूरी भएको बताउनु भएको छ। बीपी चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले शुक्रबार दाङको लमेईमा आयोजना गरेको नेपालमा कृषि क्रान्ति सम्भावना र चुनौती विषय विचार गोष्ठीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यावसायिक कृषिका लागि कार्यक्रम अघि बढ़ाएको भन्दै युवा पुस्ता त्यसतर्फ आकर्षित हुन नसक्नु समस्याको रूपमा रहेको बताउनुभयो। कृषिलाई उद्यम र उद्योगको रूपमा विकास गर्न नव प्रवर्तन सम्बन्धी कार्यक्रमहरू अघि बढ़ाइएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो। कार्यक्रममा नेपाली कंग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले सबै राजनीतिक दलले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने भन्दै सही अनुसार कार्यक्रम निर्माण गरेर अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। मुक्तिनाथ कृषि कम्पनी लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख निर्मल भूषालले सरकारले निजी तथा नियम बनाए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको, सहकारीले बचत तथा ऋण परिचालनमा मात्र ध्यान केन्द्रित गर्दा कृषि क्षेत्र फस्टाउन नसकेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ। यस दिन सुनको मूल्य तोलामा 3,000 रूपियाँले वृद्धि भएको छ। बिहिबार प्रति तोला 1,53,300 कारोबार भएको छाप भएको सुन शुक्रबार 1,56,300 रूपियाँमा कारोबार भएको छ। सुनको यो मूल्य हालसम्मकै उच्च मूल्य हो। शुक्रबार चाँदीको मूल्य पनि प्रति तोला 65 रूपियाँले वृद्धि भएको छ। महत्तर जिल्लाको गौशाला नगरपालिकामा 2 अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रीजले विद्युतको अभावमा आफ्नो उत्पादन शुरू गर्न सकेको छैन। आईएमई ग्रुपको नेतृत्व र एभरेस्ट ग्रुपको सहकार्यमा गौशाला 1 इटाटार गाउँमा 2 अर्बको लगानीमा स्थापना गरिएको पेपर मिल सञ्चालनका लागि 33 केभीए विद्युत आवश्यक रहेको छ। अहिलेसम्म मिलमा विद्युत पुग्न नसक्दा मिल सञ्चालनमा आउन नसकेको मिलका निर्देशक अरूण भण्डारीले बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिकमा काँस्य पदक जित्न सफल भएकी पेलेसा गोवर्धनलाई पुरस्कार प्रदान गर्नुभएको छ। कार्यक्रममा पेलेसासँगै प्रशिक्षक कविराज लेगी लामा सहित टीम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालोटारमा आयोजित एक भव्य समारोहमा प्रधानमन्त्री ओलीले पलिसालाई रु 65 लाखको पुरस्कार राशि प्रदान गर्नुभयो। यस पुरस्कार राशिमा कुनै पनि कर नकटिने व्यवस्था गरिएको छ। यसै गरी प्रशिक्षक कविराज नेगीनामालाई रु 5,85,000 र टीम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु 2,92,000 पुरस्कार प्रदान गरिएको छ। समारोहमा प्रधानमन्त्री ओलीले खेलकुद क्षेत्रको उत्साहलाई कायम राख्न र पुरस्कार वितरण प्रक्रियालाई छिटो पार्नको लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले पेलेसाले प्राप्त गरेको काँस्य पदकलाई नेपालले खेल इतिहासमा अहिलेसम्मको ठूलो उपलब्धि मान्दै यसले देशको खेल क्षेत्रलाई अन्तर्राष्ट्रिय मानचित्रमा थप प्रसिद्धि दिलाउने विश्वास व्यक्त गर्नुभयो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आगामी विश्वस्तरका खेलमा नेपालले थप सफलता प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै यस प्रकारका पुरस्कार र सम्मानले खेलकुद क्षेत्रलाई प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो। समारोहमा खेलकुद क्षेत्रमा अझ प्रभावकारी नीति निर्माण र खेलाड़ीहरूको उचित सम्मान सुनिश्चित गर्न निरन्तर प्रयास जारी रहने विषयमा समेत चर्चा भएको थियो। भारोत्तोलनका हेमन्त पालले शुक्रबार पल्सर स्पोर्ट अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाड़ीको पुरस्कार जितेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो अवार्ड कार्यक्रममा युवा खेलाड़ीको विधामा विजेता बन्ने क्रममा हेमन्तले फुटबलकी प्रीति राई, टेबल टेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमार र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए। उत्कृष्ट युवा खेलाड़ी घोषित हेमन्तले पुरस्कार स्वरूप पल्सर मोटरसाइकल प्राप्त गरे। पारा तेक्वान्दोकी पेलिसा गोवर्धनले पारा एथलेटिक अवार्ड प्राप्त गरेकी छिन्। उनले यो अवार्ड सहित 1,00,000 रूपियाँ प्राप्त गरिन्। अवार्डमा कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरेका छन्। लाइफ टाइम एचिभमेन्ट अवार्डबाट नेपाल क्रिकेट संघ क्यानका पूर्व अध्यक्ष विनय राज पाण्डे सम्मानित भएका छन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस, वर्षा 9.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:49 भयो भने सूर्यास्त भरे साँझ 6:10 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधान न्यायाधीश नियुक्तिका लागि गरिने सिफारिश विवाद रहित तुल्याउन थप अध्ययन र छलफल गर्ने संवैधानिक परिषद बैठकको निष्कर्ष। नेकपा एमाले सचिवालय बैठकद्वारा पार्टीको वार्षिक कार्ययोजना पारित। आज राष्ट्रव्यापी रूपमा विभिन्न कार्यक्रम गरी बाल दिवस मनाइँदै बाल बालिकाका लागि बाल मैत्री वातावरण बनाउन सरकार लागि परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। बन्द भएको 9 वर्षपछि वीर अस्पतालमा जलन उपचार कक्ष पुनः सञ्चालनमा र युक्रेन र गाजा युद्ध अन्त्यका लागि वार्ता गर्न चीनको आग्रह। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।